Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. चिकित्सकमाथि हातपातको प्रयास तथा अस्पतालमा तोडफोड भएको भन्दै बाँकेका अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द, बिरामीहरू मर्कामा।
साउन 16 32 गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न सकिने, पर्याप्त वर्षा नहुँदा देशभर 50% मात्रै धान रोपाई।
चिनिया भूभागमा राखेका आफ्ना सैनिकलाई फिर्ता बोलाउन भारतलाई चीनको आग्रह।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको लगातार दोस्रो जित, मलेसिया 5 विकेटले पराजित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बर्दियाको ठाकुर बाबा नगरपालिकामा पर्ने बबई नदीको किनार ढोडरी नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ। नहरमा नुहाउने क्रममा ठाकुर बाबा 3 मानपुर गाउँकी 11 वर्षीय बालिका सपना एडीको ज्यान गएको बगनाहा प्रहरी चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभएको छ। बालिका एडी आफ्ना 4 साथीसहित नहर छेउमा भैँसी चराउन जानुभएको थियो। गर्मी भएसँगै उहाँहरूमध्ये 3 नहरको मानपुर 0 नजिकै नुहाउन नहर पस्नु भएको थियो। नुहाउन पसेका मध्ये 1 बेपत्ता भएपछि अरू 2 साथीहरूमध्ये 1 आफै नहर बाहिर निस्केका थिए भने अर्का 1 स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए। बालिका बेपत्ता भएपछि ढोडरी नहर बन्द गरिएको थियो। नहर बन्द भएपछि घटनास्थलबाट करिब 100 मिटर तलतिर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यस्तै बर्दियाको गिरुवा गाउँपालिका 6 तटबन्धनमा खस्दा 1 वृद्धको ज्यान गएको छ। गिरुवा गाउँपालिका 65 वर्षीय शेरबहादुर शाही घर नजिकै स्याउली बजार स्थित तटबन्धनमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ। हिँडिरहेका शाहीको तटबन्धमा खस्दा घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
यता दैलेखको 8-20 नगरपालिका 1 38 वर्ष काटेक राजैसीको हिलामे सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गएको छ। खम्बर डाँडाबाट एक्लै घर जाने क्रममा फापे खोलामा खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। हातको औँला घिनाएर पाक्न थालेपछि खम्बा डाँडास्थित मेडिकलमा उपचार गरेर फर्किने क्रममा मध्य पहाडी राजमार्गको चौडा सडक हिलामे भएको कारण सडक किनारबाट हिँड्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ। आफू घर आउँदै गरेको भनेर मोबाइलबाट घरमा भन्नुभएका जैसी अबेरसम्म पनि घर नपुगेपछि खोजी गर्दा उहाँको शव फेला परेको हो। मोबाइल पानीमा खसेको, टाउकोमा चोट लागेर अत्याधिक रगत बगेको र मुखको भाग पनि पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरूले आज हिजोदेखि नै बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुर्व्यवहार र अस्पतालमा तोडफोड गर्ने विरूद्ध जिल्ला प्रशासनमा लिखित उजुरी दिए पनि कारवाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको जनाइएको छ। संघले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो। घटनामा संलग्न भनेका सन्दीप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल साई लगायतलाई कारवाही गर्न संघले माग गरेको छ। चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू भने मर्कामा परेका छन्। गएको असार 28 जानकी अस्पतालमा डाक्टर श्याम सुन्दर यादवमाथि हातपातको प्रयास तथा दुर्व्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक संघले जनाएको छ। अन्य सेवा बन्द भए पनि आपतकालीन सेवा भने सञ्चालन हुने संघले जनाएको छ।
महिलामाथि हुने सबै हिंसा अन्त्य गरौँ भन्ने नारासहित कोहलपुर बेडनपुरमा विरोध र्याली निकालिएको छ। कोहलपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधि र विभिन्न संघ संस्थाको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो। गत असार 26 गते राति कोहलपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी विभत्स हत्या गरेको विरोधमा र्याली निकालिएको हो। कोहलपुर नगरपालिका 4 बेलनपुरका अहमद अफ्ताब बेडुवाले आफ्नै 27 वर्षीय श्रीमती गुलसन बेडुवाको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। विरोध र्यालीका महिलाहरूले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग राखेका छन्। उनीहरूले 21 शताब्दीमा महिलाहरूमाथि हुने हिंसा कानूनी रूपमै अन्त्य गर्नुपर्ने माग गरेका छन्।
सुदूरपश्चिमका 3 जिल्लाबाट 105 जना मानिस हराएको तथ्याङ्क सार्वजनिक गरिएको छ। अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्यक्तिहरूको तथ्याङ्क संकलन तथा सर्वेक्षण अनुसार पैसा कमाउन भारत जाने र गएपछि सम्पर्कविहीन भई नफर्किने गरेको पाइएको हो। अछामको साफेबोगर नगरपालिका डोटी जिल्लाका साबिका साना गाउँ काठमाडौँ त्यस्तै राणा गाउँ खातीबाडा दुर्गामाण्डौ र छतिवन गाविस र कञ्चनपुरको भीमतत्त नगरपालिकामा तथ्याङ्क सार्वजनिक भएको हो। यस्तै बेतकोट नगरपालिकामा राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपालद्वारा सञ्चालित आप्रवासन कामदारहरू र मानव बेचबिखन प्रभावित अधिकार संरक्षण तथा सम्वर्धन र सामाजिक सेवामा पहुँच विस्तार परियोजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। 3 जिल्लामध्ये अछाममा 3 महिला 27 पुरुष त्यस्तै डोटीमा 3 महिला 44 पुरुष र कञ्चनपुर मा 2 महिला 26 पुरुष हराएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
जिल्ला कृषि विकास कार्यालय कैलालीले नाम सुहाउँदो कार्य आफ्नै कार्यालय परिसरमा गरेर देखाएको छ। अधिकांश सरकारी कार्यालय परिसरको जग्गा बाँझो रहेका बेला कृषि विकास कार्यालयले भने तरकारी खेती गरेको छ। कार्यालय परिसरमा रहेका 3 कठा जमिनमा कार्यालयले तरकारी खेती गरेको हो। किसानलाई हौसला प्रदान गर्ने उद्देश्यले बाँझो रहँदै आएको जमिनमा तरकारी खेती गरेको सूचना अधिकारी गौरी शङ्कर गुप्ताले बताउनुभयो।
बैतडीमा गत आर्थिक वर्षमा द्वन्द पीडितका लागि आएको 3,57,75,300 रुपियाँ फ्रिज भएको छ। द्वन्द पीडितका लागि आएको 9,82,50,000 मध्ये काम गर्न नसकेपछि 3,57,75,300 रुपियाँ फ्रिज भएको हो। ढिलो गरी अख्तियारी प्राप्त भएको र बीचमा स्थानीय तहको चुनाव भएकाले समयमै द्वन्द पीडितलाई रकम वितरण गर्न नसक्दा फ्रिज गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसरी रकम फिर्ता हुँदा द्वन्द पीडित भने राहत रकम नपाएको भन्दै गुनासो गरिरहेका छन्। असारको महिनामा मात्रै अख्तियारी आएकाले सबै रकम वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल गोविन्द रावलले जानकारी दिनुभयो। द्वन्द्वका बेला बैतडीमा 171 जनाको ज्यान गएकोमा 81 जनाका परिवारले 5,00,000 रुपियाँका दरले र 61 जना सेना प्रहरीका मृतकका परिवारले 1,50,000 रुपियाँका दरले राहत रकम पाएको उहाँको भनाइ छ। यस्तै बेपत्ता 27 मध्ये 25 जनाका परिवारले 5,00,000 रुपियाँका दरले राहत रकम पाएको बताउनु भएको छ। त्यसै गरी विस्थापित 336 जना मध्ये 29 जनाले 25,000 रुपियाँका दरले राहत रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। भने यो विश्राम तपाईँ अहिले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। स्थानीय तहका कार्यालयबाट पनि फोटोसहितको मतदाता नामावली दर्ता गराउन पाइने भएको छ। निर्वाचन आयोगको बसेको बैठकले साउन 16 गतेदेखि 32 गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न पाउने व्यवस्था गरेको हो। आयोगको बैठकले अहिले नामावली संकलन भइरहेको सबै जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन जारी राख्दै सरकारले चुनावको मिति तोकेको दिनसम्म नामावली संकलनलाई निरन्तरता दिने निर्णय पनि गरेको आयोगका प्रवक्ता सूर्य कुमार शर्माले बताउनुभयो। अहिले आफ्नो स्थायी ठेगाना भएको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलनका लागि जानुपर्ने नियममा सुधार गर्दै आयोगले जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली संकलन गर्न पाउने व्यवस्था गरेको छ। सरकारले चुनावको मिति घोषणा गरेकै दिनदेखि मतदाता नामावली संकलन बन्द गरेर मिति घोषणा भएपछि दाबी विरोध लगायतका काम अघि बढाउने निर्णय भएको आयोगका प्रवक्ता शर्माले बताउनुभयो। आयोगको निर्णयसँगै साउन 16 गतेदेखि 32 गतेसम्म स्थानीय तहबाट पनि नामावली संकलन गर्न सकिने भएको छ भने आफूलाई पाक पर्ने जिल्ला निर्वाचन कार्यालयबाट सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति नतोकेसम्म नामावली संकलन गर्न नपाइने भएको छ।
यस वर्ष समयमै मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा अहिलेसम्म देशभर करिब 50% मात्र धान रोपाइसकेको कृषि विकास मन्त्रालयले जनाएको छ। अत्याधिक गर्मी र समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाइमा ढिलाइ भएको हो। नेपालको कुल खेती हुने क्षेत्रफल मध्ये 50.2% जग्गा अर्थात 15,52,000 हेक्टरमा धान खेती हुँदै आएको छ। तराईमा 69.1% पहाडमा 26.8% र उच्च पहाडमा भने 4.1% हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयको तथ्याङ्क रहेको छ। आवश्यक सिँचाइ सुविधा नहुँदा आकाशे पानीमा भर पर्नुपर्ने बाध्यताले पनि समयमा रोपाई नभएको बताइएको छ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया सुरु गरेको जनाएको छ। आयोगले पहिलो चरणमा निर्वाचन सकिएका जिल्ला समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको भन्दै अधिकृतहरू हिजोदेखि नै कार्यक्षेत्रमा खटेको जनाएको छ। सहसचिव सूर्य प्रसाद शर्माले पहिलो चरणमा निर्वाचन भएका 34 मध्य 31 जिल्लामा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको बताउनुभयो। रुकुम, चितौन र नवलपरासीमा भने केही दिनपछि निर्वाचन अधिकृत तोकिने उहाँको भनाइ छ।
सत्तारूढ दल नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागभण्डा टुङ्गो लगाएका छन्। साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुई दलबीच भएको छ। हिजो साँझ बालोटारमा बसेको कंग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागभण्डा टुङ्गाएको हो। यही अनुसार सरकारको नेतृत्वकर्ता दल कंग्रेसले 13 र माओवादीले 9 मन्त्रालय लिएको छ। कंग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कंग्रेस आफैले राखेको छ भने माओवादीले ऊर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ। अघिल्लो सरकारमा आफूले लिएको र परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनुपर्ने कंग्रेसको दावी थियो भने भौतिक तथा पूर्वाधारमा दुवै पार्टीले दावी रहँदै आएको थियो। माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कंग्रेसले अर्थ र शिक्षा लिएको छ। कंग्रेस र माओवादी बीच आज पुनः छलफल गर्ने र मन्त्री परिषद विस्तारलाई अन्तिम रूप दिने नेता वर्षमान पुनले जानकारी दिनुभएको छ। सत्तारूढ दल बीच प्रदेश र संसदको निर्वाचन क्षेत्र धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ। प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कंग्रेसका नेता लेखकले बताउनु भएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। एउटा भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक सुनामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमाथि हिजो पनि बहस नसकेपछि हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण सम्बन्धी यो मुद्दाको सुनवाई आजका लागि हेर्दा हेर्दैमा राखेको हो। न्यायाधीश सुरेन्द्र शमशेर राणा र प्रकाश मान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनवाई नसकिएपछि अदालतले हेर्दा हेर्दैमा राखी सुनवाईका लागि आज तय गरेको अदालतका प्रवक्ता विश्वराज पौडेलले बताउनु भएको छ। शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत असार 27 गते गैर कानूनी रूपमा थुनामा राखेको भन्दै रिहाईको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। शर्मालाई विशेष अदालतले प्रपक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म 6,30,46,00,000 रुपियाँ खर्च भएको जनाएको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई 10,28,00,000,000 रुपियाँ रकम उपलब्ध गराएको थियो। निर्वाचनका लागि प्राप्त भएको रकम मध्ये आर्थिक वर्ष 2073-74 खर्च हुन बाँकी रहेको 3,00,00,000,000 रुपियाँ सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताउनुभयो। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई 3,12,51,09,000 रुपियाँ र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसँग 1,31,23,70,000 रुपियाँ निकास भएको आयोगले जनाएको छ। क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई 76,75,000 रुपियाँ र गृह मन्त्रालयलाई 2,66,58,000 रुपियाँ निकास भएको पनि आयोगले जनाएको छ।
गाउँमै सुत्केरी हुन नसकी थवाङकी एक दलित महिलालाई हेलिकप्टरबाट उद्धार गरेको राजधानी स्थित अस्पतालमा पुर्याएको छ। सुत्केरी बेथाले च्यापेपछि दुई दिनदेखि थवाङमै थलिनु भएकी 32 वर्षीय बरमाया बिकलाई नेपाली सेनाको हेलिकप्टरबाट राजधानी पुर्याएको हो। सुत्केरी बेथाले च्यापेपछि बरमाया थवाङ स्थित स्वास्थ्य चौकीमा भर्ना हुनुभएको थियो। दुई दिनसम्म सुत्केरी हुन नसक्दा पेटभित्र रहेको बच्चा र आमाको अवस्था झन जोखिम बनेपछि स्थानीय हेलिकप्टरबाटै भए पनि बरमायालाई सुविधा युक्त अस्पतालमा पुर्याउन पहल थालेका थिए।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतर्फ। चिनिया भूभागमा सैनिक राखेको दावी गर्दै चिनिया विदेश मन्त्रालयका प्रवक्ता लु काङले भारतले आफ्ना सैनिकलाई फिर्ता लानुपर्ने बताउनु भएको छ। भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उहाँको दावी रहेको छ। उहाँले भारतीय सीमा बलको अतिक्रमणले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको बताउनुभयो। चीनमा रहेका केही विदेशी कूटनीतिज्ञले घटना दुःखद र बुझ्न कठिन भएको बताउँदै यस विषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उहाँको भनाइ छ। भारत सरकारलाई अवस्थालाई सही रूपमा बुझ्न, सुरक्षाकर्मीलाई आफ्नो भूमिबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा संविधान पुनर्लेखनका लागि संविधान सभाको चुनाव गराए कडा आर्थिक कारवाही गर्ने चेतावनी दिनुभएको छ। संविधान सभाको विपक्षमा उभिँदै भेनेजुएलाका विपक्षीले आयोजना गरेको अनौपचारिक जनमत संग्रहको भोलिपल्टै अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिनुभएको हो। भेनेजुएलाका विपक्षीले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै ट्रम्पले राष्ट्रपति निकोलस मडुरो तानाशाह बन्न खोजेको आरोप लगाउनु भएको छ। यता संविधान सभा चुनावको मा विपक्षीहरूले बिहिबारका लागि आम हडताल घोषणा गरेका छन्। सरकारले राष्ट्रिय सभाको अधिकार कटौती गर्न नयाँ संवैधानिक सभाको गठन गर्ने र संविधानको पुनर्लेखन गर्ने तरिक तयारी गरेको छ। पछिल्लो तीन महिना यता त्यहाँ दिनौ जस्तो प्रदर्शन भइरहेका छन्।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सिङ्गापुर क्रिकेट क्लबको मैदानमा नेपालले मलेसियालाई 5 विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो। 59 रनको झिनो चुनौती 9.5 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि आसिफ शेखले 23 र प्रणित थापा मगरले अभिजित 19 रनको योगदान दिनुभयो। बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने सुधार हुन सकेको छैन। ओपनर सन्दीप सुनार र सुनारले मात्र 6 रन आउट हुँदा भर पर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह एरी 4 र अनिल शाह शून्यमै आउट हुनु पर्यो। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै 8.5 ओभरमा 1 मेडन राख्दै 17 रन मात्रै खर्चेर महत्वपूर्ण 5 विकेट हात पार्नु भयो भने पवन सरफारले 3 विकेट लिनुभयो। नेपालले पहिलो खेलमा आयोजक सिङ्गापुरलाई 4 विकेटले हराउँदा पनि कप्तान लामिछानेले 5 विकेट लिनुभएको थियो। नेपाली बलर सामुनि रिह बनेको मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर बनाउन नसक्दा 25.5 ओभरमा सबै विकेट गुमाएर 58 रन मात्रै बटुलेको थियो। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चिकित्सकमाथि हाततको प्रयास तथा अस्पतालमा तोडफोड भएको भन्दै बाँकेका अस्पतालमा आकस्मिक सेवा बाहेका सबै सेवा बन्द, बिरामीहरू मर्कामा।
साउन 16 गतेदेखि 32 गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न सकिने, पर्याप्त वर्षा नहुँदा देशभर 50% मात्रै धान रोपाई।
चिनिया भूभागमा राखिएका आफ्ना सैनिकलाई फिर्ता बोलाउन भारतलाई चीनको आग्रह।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको लगातार दोस्रो जित, मलेसिया 5 विकेटले पराजित। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै दिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।